नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तीन दलले यसअघि नै अस्वीकार गरेको 26 बुँदे माग पूरा हुनुपर्ने मोर्चाको अडान। 15 दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम।
15 दिनभित्र तपाईँले दर्ता गराउनु, यो हाम्रो तर्फबाट दिएको अन्तिम समय सीमा हो।
सांसदको न्यूनतम सुविधा 1,86,000 रूपियाँ बनाउन सरकारको प्रस्ताव, उपचार खर्च पनि संसदले बिहोर्ने।
नेत्री सुजाता कोइरालालाई 50 लाख दिएकोमा सांसदको आपत्ति, मापदण्ड नबनाई रकम बाँडिनु गलत भएको तर्क।
काश्मीर क्षेत्रमा भारत र पाकिस्तानी सेनाको झडप, आफ्ना 7 जना सैनिक मारिएका पाकिस्तानको दावी।
र भोलि हुने एएफसी सोलिडारिटी कपको फाइनलका लागि पूर्ण रूपमा तयार रहेको नेपाली टोलीको भनाई।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि केही सिट मात्र बाँकी रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन, फोन 0556279982, मोबाइल 98550508660।
हेलो मम्मी, हामी आउँदैछौ।
जयसाबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि।
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भनिरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खाने चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संघीय गठबन्धनले 15 दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा मोर्चाका नेताले सरकारले संशोधन प्रस्तावमा अलटाल गरिरहेको भन्दै अबको 15 दिनभित्र पनि संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो। प्रधानमन्त्री दाहालले अल्टिमेटमलाई चुनौतीका रूपमा लिएको र संशोधन प्रस्ताव ल्याउन प्रतिबद्ध रहेकाले प्रस्ताव दर्ता गराउन सरकारले गृह कार्य गरिरहेको गठबन्धनका नेतालाई जानकारी गराउनुभयो। सरकारले भोलिसम्म संशोधन प्रस्ताव दर्ता गर्ने बताएको थियो। गठबन्धनले यसअघि आफूले बुझाएका 26 बुँदे माग अनुसार संशोधन प्रस्ताव ल्याउन प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको फोरमका नेता अशोक राईले जानकारी दिनुभयो। सरकारले सीमांकन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषा सहित 4 विषयमा संशोधन प्रस्ताव लैजाने तयारी गरिरहेका बेला गठबन्धन ले 26 बुँदेको अडान लिएपछि संशोधनको विषय जटिल बन्ने भएको छ। यस सम्बन्धी रिपोर्ट केही बेरमा प्रस्तुत गर्नेछौं।
सरकारले सांसदको न्यूनतम सुविधा 1,86,000 रूपियाँ प्रस्ताव गरेको छ। सरकारले केही दिन अघि संसदमा पेश गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसदको सुविधा बढ़ाएर 1,85,730 रूपियाँ प्रस्ताव गरिएको छ। सांसदको सुविधा कम भएको भन्दै गुनासो आइरहेका बेला झण्डै दोब्बर हुने गरेर सांसदको तलब भत्ता बढ़ाउन लागि हो। अहिले सांसदहरूले 97,200 रूपियाँ पाउँदै आएका छन्। सैद्धान्तिक छलफल सकेर संशोधनका लागि 72 घण्टे समय दिइएको विधेयकमा 18 शीर्षकमा राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख, उपसभामुख र सांसदको सुविधा निर्धारण गर्न लागेको हो। प्रचलित संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2052 खारेज गरेर नयाँ ऐन ल्याउन लागि हो। सांसदलाई अधिकृत वा सो सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था पनि विधेयकमा गरिएको छ। विधेयकमा सभामुखका लागि आवास गाड़ीसहित 1,93,595 प्रस्ताव गरिएको छ। सभामुखले सहसचिव वा सोसरहको स्वकीय सचिव राख्न पाउने प्रावधान राखिएको छ। सहसचिवले 41,150 रूपियाँ तलब पाउँदै आएका छन्। सुविधा वृद्धि सम्बन्धी विधेयकमा सांसद बिरामी भएमा उपचार खर्च सचिवालयले बेहोर्ने प्रस्ताव गरिएको छ। सुविधा सम्बन्धी विधेयकलाई दलहरूले सहमतिका साथ पारित गराउने र संशोधन पनि संयुक्त रूपमा दर्ता गराउने तयारी गरेका छन्।
यसअघि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक 2073 को छलफलमा भाग लिँदै सांसदहरूले आफ्नो सेवा सुविधा बढ़ाउनु पर्ने माग गरेका थिए। 2052 सालमा तोकिएको सांसदको सेवा सुविधा अहिलेको सन्दर्भमा अपुग भएको सांसदको भनाई छ। विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद बुद्धि नारायण भण्डारीले अब पनि पुरानै सेवा सुविधा लिएर आफूहरूले जीविकोपार्जन गर्न नसकेको बताउनुभयो। सरकारले सांसदको सेवा सुविधा बढ़ाउन ध्यान दिनुपर्यो। उहाँले भन्नुभयो, सांसद लुखुर लुखुर सिंहदरबारको सिढ़ी चढ़ेको देख्दा सरकारलाई लाज लाग्दैन। थरूहट तराई पार्टीका सांसद रूक्मिणी चौधरीले सरकारले ल्याएको विधेयक पूर्ण नभएकाले फिर्ता लिएर सुविधा थपेर ल्याउन माग गर्नुभयो। विधेयकमा सांसदलाई आकस्मिक उपचारका लागि दिन प्रस्ताव गरिएको 50,000 र निधनपछि दिइने भनिएको 2,00,000 पदलाई नै गिज्याएको बताउनुभयो। छलफलमा भाग लिँदै कांग्रेसकी कमला पन्तले विश्वका अरू देशका सांसद र सभामुखको तुलनामा आफूहरूको सेवा सुविधा निकै कम रहेको बताउनुभयो। त्यस्तै सांसद लोकमणि ढकालले सांसदले पाइआएको सेवा सुविधा दयनीय भएको उल्लेख गर्नुभयो।
सांसदहरूले नेपाली कांग्रेसकी नेत्री एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्य सरकारले राज्य कोषबाट 50,00,000 रूपियाँ सहयोग दिएकोमा आपत्ति जनाएका छन्। व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी रूपले राज्य कोषबाट रकम वितरण गरिएकाले नागरिकमा नराम्रो सन्देश गएको बताउनुभयो। नागरिक सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक रहेको भन्दै उहाँले मापदण्ड नै नबनाई रकम बाँडिनु गलत रहेको बताउनुभयो। अहिलेको सरकार गठन भए लगत्तै पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई 60,00,000 रूपियाँ बाँडिएको, उहाँका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिलाको उपचार रकमको अभावमा भइरहवामा निधन भएको भन्दै सरकारको कड़ा आलोचना गर्नुभयो। सुजातालाई 50,00,000 दिएकोमा विरोध गर्ने ज्वालाको पार्टी एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा सरकारले गुगल बोय भनिने आदित्य दाहालको प्रतिष्ठानलाई 1,00,000 दिएको थियो। यस्तै आजको बैठकमा राप्रपा नेपालका सांसद दिलनाथ गिरी तथा राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले पनि पहुँचका आधारमा राज्य कोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्य मन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड़ दिनुभयो।
नेकपा माओवादी केन्द्रका नेता तथा सांसद भक्ति प्रसाद पाण्डेको निधन भएको छ। उहाँको ललितपुर हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो। अर्घाखाँचीका पाण्डे नेकपा माओवादीको प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट सांसद हुनुभएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य सम्पादन समितिको पूर्ण बैठक मंगिर 5 गतेदेखि 7 गतेसम्म पोखरामा हुने भएको छ। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विरूद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाभियोग प्रस्तावका बारेमा छलफल तथा पक्ष वा विपक्षमा मतदानका लागि निर्णय हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो।
पोखरामा जारी नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलको महाधिवेशन पर्सीसम्मका लागि लम्बिएको छ। तरूण दलका निर्देशक समितिका संयोजक बालकृष्ण खाँडले तरूण दलको विधान संशोधन र नयाँ नेतृत्व चयनका लागि समय थपिएको जानकारी दिनुभयो। सर्वसम्मत नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउबा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमबहादुर खड्काबीच सहमतिको प्रयास भइरहेको छ। अहिलेसम्मको तयारी अनुसार सभापति देउबा पक्षले अध्यक्ष, रामचन्द्र पौडेल पक्षले महासचिव र सिटौलाले कोषाध्यक्ष पाउनेछन्। तरूण दलको कार्यसमिति प्रान्तीय ढाँचामा लैजाने र मनोनित सहित 81 सदस्यीय कार्यसमिति बनाउने सहमति भने नेताहरूबीच भएको छ। संशोधित विधानमा 7 प्रदेशका लागि 1-1 उपाध्यक्ष र सचिव हुनेछन्। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घुराईगाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घुराईगाङ, फोन 082-562-601, मोबाइल 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
सामान किनेपछि बिल लिन नबिर्सौ।
आन्तरिक राजस्व विभाग।
हेलो मम्मी, हामी आउँदैछौ।
जयसाथको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाथ त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि?
एकदम राम्रो। तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खाने चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन, स्मार्ट वंच जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तीन दलले यसअघि नै अस्वीकार गरेको 26 बुधे माग पूरा हुनुपर्ने मोर्चाको अडान, 15 दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम, सांसदको न्यूनतम सुविधा 1,86,000 रूपियाँ बनाउन सरकारको प्रस्ताव लगायतका खबर प्रस्तुत
गर्यौं। संघीय गठबन्धनले 15 दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ। आफ्ना माग पूरा गराउन सरकारले ढिला गरेको भन्दै मधेसी मोर्चा र गठबन्धनमा आबद्ध दलले 15 दिनभित्र संशोधन प्रस्ताव नआए फेरि आन्दोलन थाल्ने सरकारलाई जानकारी गराएको छ। प्रकाश ढकालको रिपोर्ट।
दलबल सहित सिंहदरबार पुगेको 26 दल सम्बद्ध संघीय गठबन्धनले अन्तिम पटक भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय नै तोकेर संविधान संशोधन प्रस्ताव ल्याउन दबाव दिएको छ। सरकारले भोलिसम्म संशोधन प्रस्ताव संसदमा लैजाने बताइरहेका बेला गठबन्धनले थप 15 दिनको समय दिएको हो। प्रधानमन्त्री दाहालले ज्ञापन पत्र बुझ्दै समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको र दबावलाई सकारात्मक रूपमा लिएको गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो।
प्रधानमन्त्रीजीले चाहिँ के छ भन्दाखेरि यसलाई सकारात्मक रूपमा लिएछ,
म चाहिँ समस्या समाधान हुने गरी नै प्रस्ताव दर्ता गराउँछु, कोशिश गर्छु भन्नुभएको छ।
सरकारले प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषा सहित चार विषयमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरे पनि गठबन्धनले त्यतिले मात्र आफूहरूको माग पूरा नहुने प्रधानमन्त्रीलाई जानकारी गराएको छ। मधेसी मोर्चाले सरकारलाई बुझाएको 11 बुँदे र गठबन्धनले बुझाएको 26 बुँदे अनुसार संशोधन प्रस्ताव आउनुपर्ने अडान राखेका छन्। 26 बुँदेमा तराईका जिल्लालाई मात्र समेटेर दुई प्रदेश बनाउनुपर्ने, प्रदेशहरू स्वायत्त हुनुपर्ने, जनसंख्याका आधारमा मात्र संसदमा प्रतिनिधित्व गराइनुपर्ने, नागरिकताको प्रावधान अन्तरिम संविधानकै राख्नुपर्ने, नेपाललाई बहुराष्ट्रिय राज्यका रूपमा स्वीकार गर्नुपर्ने जस्ता जटिल विषय समेटिएका छन्, जुन विषयलाई तीन ठूला दलले शुरूदेखि नै अस्वीकार गरे पनि आफूहरू त्यसबाट पछि नहट्ने बताउनुहुन्छ तराई मध्ये सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव।
मोर्चाको तर्फबाट 11 त्यसैको आधारमा हामीले 26 गर्यौं र हाम्रो होल माग भनेको 26 मुद्दा छ सरकारको, यहाँ हामीले दिएका छौं। उहाँहरूले अहिले तत्कालिक देखाउनु भएको जो चारौं मुद्दा हामी गर्छौं, चारवटा गर्छौं, हाम्रो संशोधन भनेको 26 हुनुपर्छ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित गर्ने बेला तीन बुँदे सहमति गरेर आन्दोलन रोकेका असन्तुष्ट पक्ष अल्टिमेटम अनुसार प्रस्ताव नआए फेरि आन्दोलनमा जाने चेतावनी दिन थालेका छन्। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो,
15 दिनभित्र तपाईँले दर्ता गराउनुहोस्, यो हाम्रो तर्फबाट दिएको अन्तिम समय सीमा हो र कुनै पनि संघर्षमा जाँदाखेरि आधिकारिक रूपमा हामीले आफ्नो कुरा राखिदिनुपर्छ देश र जनताको अगाडि। यो आधिकारिक रूपमा गठबन्धन मोर्चाको तर्फबाट आएको जानकारी हो। यो 15 दिनभित्र पनि भएन भने त्यसपछि त हाम्रो केही उपाय लाग्दैन।
सरकारले चार विषयमा संशोधन गर्ने गरी प्रतिपक्षी एमालेसँग पनि छलफल गरिरहेका बेला गठबन्धनले 26 बुँदेको कुरो उठाएपछि संशोधनको विषय थप जटिल र विवादास्पद बन्ने देखिएको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। मकवानपुरमा डेंगूका कारण एकजनाको ज्यान गएको छ। हेटौडा बुद्धचोकमा पसल गरी बसेका सर्लाहीका पीताम्बर रायको डेंगूबाट ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। 9 दिनदेखि बिरामी रहेका 47 वर्षीय रायको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। मकवानपुरमा अहिलेसम्म 58 जनामा डेंगूको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
दर्ता नगरी सञ्चालनमा रहेका काठमाडौँ र ललितपुरका 5 क्लिनिकमा सिलबन्दी गरिएको छ। स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको काठमाडौँको जागरण क्लिनिक, एसआरडी डायग्नोस्टिक, लोकसेवा डेन्टल क्लिनिक र अपी डेन्टल क्लिनिक तथा ललितपुरको एउटा क्लिनिकमा सिलबन्दी गरिएको हो। मन्त्रालयले आज काठमाडौँ र ललितपुरका 34 क्लिनिक तथा फार्मेसीमा अनुगमन गरेको थियो।
विश्व मधुमेह दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। विभिन्न अध्ययनले विश्वमा झण्डै 42 करोड़ मानिस मधुमेह अर्थात डायबिटिजबाट पीड़ित भएका र सन् 2040 यो संख्या बढ़ेर 64 करोड़ पुग्ने अनुमान गरेका छन्। विश्वका 11 जनामा एकजनालाई मधुमेह हुने गरेको पाइएको छ। मधुमेहका कारण झण्डै 80% मधुमेहका झण्डै 80% बिरामी विकासोन्मुख देशका छन्। मधुमेहका कारण हरेक वर्ष विश्वमा 50 लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अस्वस्थ खानपान र जीवनशैलीका कारण मधुमेहका बिरामी बढेका मधुमेह विशेषज्ञ डाक्टर अंशु माली जोशीले बताउनुभयो।
जिल्ला अस्पताल बझाङले आफ्नै लगानीमा अस्पताल हाताभित्र औषधि पसल सञ्चालन गरेको छ। बिरामीलाई सुलभ रूपमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पताल विकास समितिले 5 लाखको लागतमा फार्मेसी सेवा सञ्चालन गरेको हो। अस्पतालले तत्कालका लागि 90 प्रकारका औषधि अरू औषधि पसलमा भन्दा 5% सस्तोमा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर विष्णु खतिवडाले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38
545
एभरेज ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
लोक सेवा तयारी कक्ष शाखा अधिकृत नासुर खरिदारका नयाँ कक्षाहरू धमाधम सञ्चालन हुँदैछन्।
छात्रवृत्ति छनौट परीक्षा फारम बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म वितरण हुँदैछ।
विशेषता कोर्स कम्प्लिट तयारी कक्षा हुने, डेली टेस्ट अभियानका रूपमा 4 महिनासम्म कक्षा हुने, विकली नमुना परीक्षा र फिडब्याक क्लास हुने, 15 दिने प्रतिस्पर्धात्मक नमुना परीक्षा हुने, व्यावहारिक प्रेजेन्टेसन तयारी कक्षा हुने। गुणस्तरीय तयारी कक्षाका लागि मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार काठमाडौँ, सम्पर्क 01-424-6024 95511-877-88। साथै ब्याङ्क, असै, बिनी, शिक्षक सेवा, कोरियन भाषा र अन्य उत्कृष्ट भाषाका लागि पनि कक्षाहरू सञ्चालन भइरहेका छन्।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
विभिन्न रेडियो स्टेशनबाट मेचेदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। चन्द्रमा आज पृथ्वीबाट 68 वर्ष यताकै सबैभन्दा नजिक आएको छ। नेपाली समय अनुसार बेलुकी 5:06 जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो। त्यसबेला चन्द्रमा पृथ्वीबाट 356,509 किलोमिटरको दूरीमा रहेको थियो। सामान्यतया चन्द्रमा र पृथ्वीको दूरी औसतमा 384,400 किलोमिटरको दूरीमा रहन्छ। सन् 1948 चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो भने आज चन्द्रमा नियमित पूर्णिमामा भन्दा 14% ठूलो र 30% बढ़ी चम्किलो हुने खगोलविदले जनाए।
गैर कानूनी रूपमा नेपाल छिरेका 41 जना तिब्बती नागरिक कैलालीमा पक्राउ परेका छन्। गौरीफण्टा नाका भएर नेपाली नम्बरको बस रिजर्भ गरी भारत जाँदै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूसँग राहदानी र भिसा नभएकाले पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो।
सुर्खेत प्रहरीले डोल्पाबाट काठमाडौँ ल्याउन लागि 28 जना बालबालिकाको उद्धार गरेको छ। डोल्पाको तीनजेका चोजिन जिन्टुले बिना कागजात र बिना संरक्षक काठमाडौँ ल्याउन लागेका 5-9 वर्ष उमेरका बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका सबै बालबालिकालाई महिला तथा बालबालिका कार्यालय सुर्खेतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
यस वर्षको लैनसिंह बाङदेल स्मृति पुरस्कार दार्जीलिङका वरिष्ठ चित्रकार हिमु राईलाई दिइने भएको छ। लैनसिंह बाङदेल साहित्य कला प्रतिष्ठान कोलकाताको वार्षिक सभाले राईलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। 3 वर्षदेखि लगातार कला र साहित्यमा विशेष योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिँदै आएको पुरस्कार भारत र नेपालका स्रष्टालाई प्रदान गरिन्छ।
पुरातत्व विभागले गोर्खा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ। दरबार क्षेत्रको 200 गज क्षेत्र वरपर स्थानीयवासीलाई नक्सा पास गरी घर बनाउन र बनेका घर बैंकमा धितो राखेर ऋण झिक्न नपाइने गरी यसअघि लगाएको बन्देज विभागले फुकुवा गरेको हो। पुरातत्व विभागका महानिर्देशक वेशनारायण दाहालका अनुसार बन्देज फुकुवा गरिएका क्षेत्रमा विभागले तोकेको मापदण्ड अनुसार घर निर्माण गरेर पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिनेछ।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँ विश्वविद्यालयको उपकुलपति डाक्टर रामकण्ठ माकजूको कार्यकक्षमा तोड़फोड़ गरेको छ। स्कूल अफ मेडिकल साइन्सको भर्नामा मनोमानी गरेको आरोप लगाउँदै पटक पटक ध्यानकर्षण गराउँदा पनि सुनवाई भएकाले तोड़फोड़ गरेको अखिल क्रान्तिकारी विश्वविद्यालयले जनाएको छ। तोड़फोड़बाट कार्यकक्षको ढोका, कम्प्युटर, टीभी, हिटरमा क्षति पुगेको छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छ सांसदहरूको तलब बढाउने प्रस्तावका बारेमा आएको प्रतिक्रियामा केन्द्रित छ।
वाजिद अली फेसबुकमा लेख्नुहुन्छ, देशको बारेमा केही चिन्ता छैन सांसदहरूलाई, खालि आफ्नै बारेमा चिन्ता छ, तर गल्ती नागरिककै हो किनकि हामीले नै यस्ता प्रतिनिधि छानेर पठाएका हौं।
फेसबुकमै नारद सिंह विष्ट टिप्पणी गर्नुहुन्छ, म पनि अब सरकारी जागिरे होइन ठूलो नेता बन्ने कोसिस गर्छु, बिरामी भएपछि 50 लाख पाइहालिन्छ, जिन्दगीमा 2 पल्ट बिरामी भइयो भने त करोडपति भइहाल्यो नि, पैसा त राजनीतिमै पो रहेछ त।
अशोक ढकाल सांसदको तलब भत्ता बढ्ने कुराप्रति असन्तुष्टि पोख्दै लेख्नुहुन्छ, नेताजीहरू अलिकति पनि लाज लाग्दैन तलब पुगेन भन्न। भूकम्प प्रभावितहरू पालमुनि बस्न बाध्य छन्, नेतालाई भने उपचारका लागि करोडौं रूपियाँ। विचार गर्नुहोला, चुनाव त फेरि पनि आउँछ।
तर होम थापा मगरले लेख्नु भएको छ, मेरो विचारमा यो अझै कम सुविधा हो, इज्जतको नै ख्याल राखिदिनु पर्यो नि हामीले। कोरियामा सामान्य कामदारको तलब पनि झण्डै 2 लाख नेपाली रूपियाँ हुन्छ, सभासदको हैसियत त्यति पनि भएन भने त के गर्नु र।
अनि आरआर पराजुलीको ट्वीट छ, हो तलब यस्तै होस् तर संख्या कम हुनु पर्यो, सांसदको संख्या 100 को हाराहारीमा होस्, अनेकन नाममा भत्ता नहोस् अनि काम चाहिँ तलब अनुसारको होस्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशको खबर। भारत र पाकिस्तानको विवादित सीमा कश्मीरमा गैराती भएको झडपमा 7 पाकिस्तानी सेनाको ज्यान गएको पाकिस्तानले दावी गरेको छ। पाकिस्तानी सेनाले आज विज्ञप्ति मार्फत कश्मीरको नियन्त्रण रेखामा झडप भएको जनाएको छ। पाकिस्तानी सेनाका अनुसार गैराती भारतीय सेनाले आक्रमण गरेपछि प्रत्याक्रमणमा सेनाको ज्यान गएको हो। पाकिस्तानको दावीप्रति भारतीय पक्षबाट कुनै प्रतिक्रिया आएको छैन। कश्मीरको उड़ीमा गत सेप्टेम्बर 18 भएको आतंकवादी आक्रमणपछि दुई देशबीच तनाव छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। एएफसी सोलिडारिटी कपको फाइनल खेलका लागि पूर्ण रूपमा तयार रहेको नेपाली टोलीले बताएको छ। नेपाली टोलीका प्रशिक्षक ग्योतुकी कोजीले मलेसियाको कुचिङमा भोलि हुने फाइनलमा नेपालको लक्ष्य उपाधि जित्ने रहेको उल्लेख गर्दै त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन्। नेपाली टोलीले लामो समयदेखि मेहनत गरेको र त्यसको नतिजा भोलि मैदानमा देख्न पाइने कोजीको भनाई थियो। विपक्षी टोलीबारे प्रतिक्रिया दिँदै कोजीले मकाउसँग प्रतियोगिताकै सर्वाधिक गोलकर्ता निकोलस टोराओ रहेकाले उसँग जोगिएर खेल्नुपर्ने बताए। लाओससँगको खेलका क्रममा गरेका गल्ती मकाउसँगको खेलमा नदोहोर्याउने कोजीले बताए। नेपाल र मकाउबीच यसअघि भएका 5 तीन पटक नेपाल विजयी भएको छ। भोलिको खेल नेपाली समयअनुसार बेलुकी 5:15 हुनेछ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले 7 राष्ट्रिय खेलकुद प्रतियोगिता मंगिर महिनाभित्रै गरिने दावी गर्नुभएको छ। बजेट क्षेत्रीय स्तरमा खेलाड़ी छनौट लगायत कारणले मंगिर 5-11 गतेसम्म हुने भनिएको प्रतियोगिता स्थगित भए पनि मंगिरभित्रै प्रतियोगिता गर्न छिट्टै अर्को मिति तोकिने उहाँले बताउनुभयो। उज्यालोसँगको कुराकानीमा सदस्य सचिव विष्टले भौतिक पूर्वाधारको काम सकिएर केही प्राविधिक कुरा टुंग्याउन बाँकी रहे पनि प्रतियोगिता धेरै नसर्ने बताउनुभयो। प्रतियोगिता 2-2 वर्षमा हुनुपर्ने भए पनि 2068 सालमा सुदूरपश्चिममा 6 राष्ट्रिय खेलकुद प्रतियोगिता भएपछि हुन सकेको छैन। प्रतियोगिताका लागि यसअघि 3 पटक मिति तोके पनि हुन सकेको छैन। 7 राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गर्ने तयारी छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तीन दलले यसअघि नै अस्वीकार गरेको 26 माग पूरा हुनुपर्ने मोर्चाको अडान। 15 संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम।
सांसदको न्यूनतम सुविधा 1,86,000 रूपियाँ बनाउन सरकारको प्रस्ताव। उपचार खर्च पनि संसदले बिहोर्ने।
नेत्री सुजातालाई 50 लाख दिएकोमा सांसदको आपत्ति। मापदण्ड नबनाई रकम बाँडिनु गलत भएको तर्क।
काश्मीर क्षेत्रमा भारत र पाकिस्तानी सेनाको झडप। आफ्ना 7 सैनिक मारिएका पाकिस्तानको दावी।
र भोलि हुने एएफसी सोलिडारिटी कपको फाइनलका लागि पूर्ण रूपमा तयार रहेको नेपाली टोलीको भनाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।